इल्म अमल का कारवां यसो, है पाक वतन के पास बायसो,
है इल्म अमल का कारवां यसो, है पाक वतन के पास बायसो।
बिस्मि रब्बिश शुहदा वस्सालिहीन। अपने लिए सआदत समझता हूं कि खुदावंद मुताल ने एक दफा फिर ये मौका अदा किया कि आईएसओ के मरकजी कन्वेंशन में, जो कि आईएसओ का 50वां कन्वेंशन है, और बेहतरीन मौजू जो दोस्तों ने चूज किया, नौजवानान उम्मीद पाकिस्तान के उन्वान से हम यहां पे एक टॉक शो को कंडक्ट कर सके, और हमारी नहायत ही खुशकिस्मती है। और इसके साथ साथ हम तुल्लाब को इस चीज की तजदीद एहद भी करनी चाहिए कि हमारे मेहमान स्पीकर्स यहाँ पर वक्त पे मौजूद हैं। अगर अब तक मेरी आवाज कुछ तुल्लाब सुन रहे हैं जो पंडाल से बाहर हैं, वो जल्द अज जल्द पंडाल में तशरीफ ले आए ताकि इन लम्हात से बेहतरीन अंदाज में इस्तेफादा किया जा सके। मेरी मुराद इस सेशन के मेहमान स्पीकर्स जो यहाँ मौजूद हैं, मैं उनसे रिक्वेस्ट करूंगा 10 बजे वो स्टेज पर तशरीफ लेके आएंगे। सबसे पहले मैं रिक्वेस्ट करूंगा डॉक्टर नूर मोहम्मद शेख साहब को वो स्टेज पर तशरीफ लेकर आए। इसी के साथ मैं रिक्वेस्ट करूंगा ब्रदर मोहम्मद सकलेन साहब को वो भी स्टेज पर तशरीफ लेकर आए। इसी के साथ मैं रिक्वेस्ट करूंगा ब्रदर मोहतरम आबिद साहब को कि वो भी स्टेज पर तशरीफ लेकर आए। इसी के साथ मैं रिक्वेस्ट करूंगा डॉक्टर निसार हमदानी साहब कि वो भी स्टेज पर तशरीफ ले आए।
रहबर की आंखें रहबर के बाजू है लश्कर मेहदी पे लिखना।
माशाल्लाह जज़ाकअल्लाह। हमारी मेहमान शख्सियात में से दो मेहमान शख्सियात और हमारे प्रोग्राम में पहुंच चुकी हैं, मैं उनका भी तारुफ कराता चलूं। इंशाल्लाह अभी कुछ ही देर में हमारे साबिक मरकजी सदूर में से ब्रदर इम्तियाज रिजवी भी यहाँ पे मौजूद होंगे स्टेज पर, और इसी तरह शौकत शेराजी साहब भी। इसी के साथ कि मैं इन मेहमानान का तारुफ कराऊं और इनसे क्वेश्चंस का आगाज करूं, मैं एक दफा चाहूंगा वो तमाम अहबाब जो अब तक पंडाल में बैठे हुए अपने जागने का सबूत देंगे, एक दफा खड़े होकर मुर्दाबाद मुर्दाबाद मुर्दा। माशाल्लाह जज़ाकअल्लाह। वो दोस्त जो आखिरी 3 रोज में बैठे हुए हैं, वो मेहरबानी करें आगे आ जाए सलवात पढ़ते हुए ताकि बेहतरीन अंदाज में ये टॉक शो आगे चल सके। वो दोस्त जो आखिरी 3 सफों में बैठे हुए हैं, वो आगे आ जाए ताकि हम टॉक शो को बेहतरीन अंदाज में आगे बढ़ा सकें। बरबियो खुदा खत्म वाले अंबिया बुलंदर सलावत। जो दोस्त आगे आ रहे हैं, आगे आते हुए एक चीज का इजहार करेंगे, लब्बैक या हुसैन, लब्बैक या हुसैन। अभी भी मेरी आवाज दोस्त सुन रहे हैं, लेकिन पिछली रोज वाले दोस्त आगे नहीं आ रहे। मेरी ख्वाहिश है इन सोफों को ही पूर्ण कर लें, क्योंकि अगर मेहमान हजरात नहीं पहुंचे हैं, आप जवान इमरजेंसी मैनेजमेंट को सबसे अच्छा समझते हैं, जल्द से जल्द मेरी आवाज सुन रहे हैं, ایک دفعہ دوبارہ لبیک یا رسول اللہ، لبیک یا رسول اللہ، لبیک یا رسول اللہ، آگے کو آتے جائیں اور اگلی صفوں کو کور کر لیں. ماشاءاللہ، جزاک اللہ. یہ تقریباً اب محسوس ہو رہا ہے کہ کچھ دوست آگے کی طرف آگے ہیں، تاکہ ہمارے مہمان حضرات کو پتہ چلے کہ ہم کچھ جوانوں کے ساتھ مخاطب ہیں، جیسا کہ اس کا عنوان ہی یہ ہے، نوجوانان امید پاکستان. میں واضح کر دوں کہ یہ کوئی سپیچ نہیں ہے، میں ہر اپنے مہمان سے ایک مختصر کوسچن لوں گا، اس کے بعد وہ جواب دیں گے. اس دوران اگر آپ کے اذہان میں بھی کچھ سوال آئے گا تو آپ لکھ کر اسٹیج تک پہنچائیں گے، تاکہ میں اس سوال کو ان مہمان سے پوچھ سکوں. آپ دوست اپنی قلم کو آمادہ کر لیں. میں اسی کے ساتھ اپنے مہمان حضرات کا نہایت ہی مختصر تعارف کروانا چاہوں گا، بالخصوص ان جوانوں کے لیے کہ بہت سے جوان ایسے ہوں گے جو آج شاید آئی ایس او کے اس پہلے کنونشن میں آ رہے ہوں. ان دوستوں کے لیے تعارف بہت امپورٹنٹ ہے، تاکہ انہیں پتا ہو کہ ان کے سامنے یہ وہ احباب بیٹھے ہیں کہ جنہوں نے اسی مادر تنظیم آئی ایس او سے روشنائی لی، حرکت لی، اس سے جذبیت لی، اور آج معاشرے میں ایک بہترین اور کامیاب انسان کے طور پر خدمت کر رہے ہیں.
نصرت کے علم ہونٹوں کے لیے حیدر کے سخن، ہاتھوں میں لیے نصرت کے علم ہونٹوں کے لیے حیدر کے سخن، اور دل کے مقابل سینہ سپر اس پر گزر تمہار ہو تم.
ماشاءاللہ، جزاک اللہ. ہمارے لیے نہایت خوش قسمتی ہے کہ ہمارے درمیان رکن مرکزی نظارت، ایکس ڈین الیکٹریکل انجینئرنگ یونیورسٹی یو ای ٹی ڈاکٹر نور یا موجود ہیں، جو بذات خود بھی ایک گولڈ میڈلسٹ بھی ہیں، اور بذات خود میرے لیے کہ اگر میں نے آج اپنی پی ایچ ڈی مکمل کی ہے تو میں واضح طور پہ آپ دوستوں سے اس چیز کا حلفاً اقرار کرتا ہوں کہ میرے لیے موٹیویشن یہی شخصیات تھی کہ جنہوں نے ہر موڑ پر بک اپ کیا کہ جوانوں، آپ کو تعلیم کے میدان میں پیچھے نہیں رہنا، آگے بڑھنا ہے. یقیناً میں اپنے پی ایچ ڈی کے لیے تھوڑا سا کشمکش میں تھا اس کو مکمل کروں کہ درمیان میں ڈراپ کر دوں، میں اس لیے تعارف کروا رہا ہوں. نہایت خوش قسمتی ہے ہمارے درمیان ڈاکٹر نور صاحب بھی موجود ہیں اور برادر امتیاز ازوی صاحب بھی آ چکے ہیں، ایک دفعہ مل کے صلوات پڑھ لیں. ماشاءاللہ، اب میں بالکل بھی حائل نہیں ہوں گا. میں ڈاکٹر صاحب کا ایک اور تعارف کہ اگر ہم چاہتے ہیں کہ پروفیشنلز بنیں، پروفیشنل ایجوکیشن کو جوائن کریں، تو اس کے لیے ہم تمام دوستوں کو کہیں پر اگر ایجوکیشنل سپورٹ پروگرام کے تحت کوئی ہیلپ چاہیے ہوتی ہے، اس کے لیے ایک ادارہ کام کر رہا ہے، دی نالج فاؤنڈیشن، اور ہماری خوش نصیبی ہے کہ ڈاکٹر نور صاحب اس کے ٹرسٹیز بھی ہیں اور یہاں موجود ہیں. میں اپنے اس ٹاک شو کا پہلا کوسچن ڈاکٹر نور صاحب سے کروں گا، اور انشاءاللہ اس کے بعد یہ سلسلہ آگے بڑھتا رہے گا. پہلا سوال ڈاکٹر صاحب سے، کیا آپ سمجھتے ہیں کہ آئی ایس او کے طلبہ کی شخصیتوں پر کیا اثر ڈالا، اور اپنے دور کے تناظر میں اظہار خیال کریں کہ جب یہ جوان آپ کے پاس یونیورسٹی میں رہے، اور یہ بھی ہمیں اعزاز ہے کہ آج اگر ہم پورے پاکستان میں کسی بھی گورنمنٹ یونیورسٹی میں اپنی مسجد کا تصور جانتے ہیں تو اس کا بھی کی رول یو ای ٹی کی یونیورسٹی کی مسجد تھی. ہم چاہیں گے اس تناظر میں اس عنوان سے گفتگو فرمائیں.
بسم اللہ الرحمن الرحیم. میں ایکسٹمپور بولوں گا. کوئی سوال جو ہے اس کے جواب کا تھوڑا سا پہلے بیک گراؤنڈ بتا کے پھر میں آگے چلوں گا. مجھے یاد ہے کہ جب آئی ایس او کی تشکیل ہوئی اور ڈاکٹر محمد علی نقوی شہید تشریف لائے یو ای ٹی میں, اس وقت میں لیکچرر تھا. میں 70 میں پاس آؤٹ کیا تھا اور آئی ایس او 72 میں بنی تھی, اور ان کے پہلے جو تھے صدر نوازش صاحب جو تھے وہ پرشین ڈپارٹمنٹ کے پروفیسر تھے. خداوند تعالیٰ ان کے درجات کو بھی بلند کرے. آئی ایس او کا جو بیسک مقصد اس وقت متعین کیا گیا تھا کہ ہماری کردار سازی ایسی ہو کہ دنیاوی علم کے ساتھ ساتھ ہماری تربیت جو ہے وہ صحیح خطوط پہ ہو سکے. اور مجھ سے مشاورت کے تین بزرگ علماء جو آج ہم میں نہیں ہیں, مولانا صفدر صاحب مرحوم, آغا علی صاحب اور مولانا مرتضیٰ صاحب, اتنے ڈیڈیکیٹڈ تھے کہ موٹر سائیکل کے پیچھے بیٹھ کے وہ درس دینے کے لیے آیا کرتے تھے. پھر یہاں پہ میں آپ کو خصوصی طور پہ ڈاکٹر امتیاز رضوی صاحب کا بھی ذکر کروں گا کہ یہ میرے اسٹوڈنٹ تھے, اور کلاس میں بھی جب بھی آتے تھے رات کو سفر کرتے تھے تنظیمی, اور پھر میری کلاس میں آ کے بیٹھ جاتے تھے. اور اس کے بعد انہیں اسکالرشپ ملا اور امریکہ جانے کے لیے ان کو آفر دی گئی, لیکن انہوں نے وہ چھوڑ کے قم چلے گئے. کردار کے حوالے سے میں سمجھتا ہوں کہ آپ لوگ ہم سے بہت آگے ہیں, اور صحیح معنوں میں میں سمجھتا ہوں کہ جب بھی آپ کوئی بھی کام ٹیک اپ کریں تو اس کا ہدف متعین ہونا چاہیے. خصوصی طور پہ آج کنونشن جب ہو رہی ہے تو آپ سمجھیں کہ کتنے مین آورز اور کتنے پیسے خرچ ہوئے ہیں اس کے اوپر, تو اس کا ڈیلیوریبلز کیا ہیں. دیکھیں ڈیلیوریبلز جو ہیں وہ آرگنائزرز متعین کرتے ہیں. ایک ڈیلیوریبل تو یہی ہے کہ ہم سب یہاں سے کوئی میسج لے کے جائیں, اور جتنے بھی احباب تقریر کرتے ہیں یہ صرف تقریر کرنے کی خاطر نہیں ہوتا, ایک دوسرے کے تجربات سے کچھ فائدہ اٹھانے کی بھی بات ہوتی ہے. میں آپ کو بتاؤں کہ جب میں نے یونیورسٹی جوائن کر لی, میں نے ٹاپ کیا تھا, اسکالرشپ مل گیا, میں ماسٹرز کر کے ہالینڈ سے آیا, تو خواہش یہ تھی کہ یہاں پہ ریسرچ کی راہیں کھلیں اور کوئی ایسا کام کیا جائے جو ملک کے لیے فائدہ مند ہو. اور آپ کو ڈسکریج کرنے والے بہت ملیں گے اور انکریج کرنے والے بہت کم ملیں گے. اس سے یہ ہوا کہ میں نے کہا کہ نہیں, یہاں سے انڈیجنس پی ایچ ڈی ہونی چاہیے. آئی رجسٹرڈ ان یو ای ٹی ایز اے پی ایچ ڈی اسکالر, اور ڈارٹ کے اسکالرشپ کے اوپر میں 2 سال جرمنی میں رہا. واپس آ کے میری پہلی ڈگری جو تھی وہ یو ای ٹی سے پی ایچ ڈی کی ڈگری تھی, اور اس کے بعد الحمدللہ اب تک پی ایچ ڈی کے 300 طلبہ جو ہیں فارغ ہو چکے ہیں. خود میں نے 6 طلبہ کو پی ایچ ڈی کروائی وہاں پہ یو ای ٹی کے اندر. اس کے بعد میں 6 سال یو ای ٹی میں ہی رہا, اور ایک سلطان قابوس آئی ٹی چیئر ہے, وہ میں چیئر پروفیسر تھا, اور اب میں گورنمنٹ کالج میں پڑھا رہا ہوں. تو میری آپ لوگوں سے گزارش یہ ہے کہ یہاں پہ آ کے ہمیں روبوٹ نہیں بننا چاہیے. مقصد یہ نہیں ہے کہ آپ کو اتنا سپریس کر دیا جائے کہ بولنے والے کی آپ ہر بات کو سمجھیں کہ وہ صحیح ہے. کئی چیزیں صحیح ہوں گی, کئی چیزیں غلط بھی ہو سکتی ہیں یا آپ کے ساتھ اتفاق نہیں کر سکتی. تعلیمی میدان میں میں سمجھتا ہوں کہ اس وقت کوئی تفریق نہیں ہونی چاہیے آپ کی. آپ کے کردار سے پتہ چلے کہ یہ بندہ بیسٹ ہے اور میرٹ کے اوپر ہے. رٹا لگانے کا جو ہے نا وہ سسٹم چھوڑ کے آپ کانسیپٹس کو جو ہیں وہ سٹرونگ کریں, اور خصوصی طور پہ جو گریجویٹ ماسٹرز کے اسٹوڈنٹ ہیں یا پی ایچ ڈی کے اسٹوڈنٹس ہیں ان کو اوریجنل ریسرچ کے اوپر بہت کام کرنا ہے. اور ریسرچ کا سب سے پہلا کام یہ ہوتا ہے کہ لٹریچر سروے ہوتا ہے, کہ جو آپ نے ایک ٹاپک چنا ہے اس کے اوپر आप देखें कि इस वक्त दुनिया में कहां कहां क्या क्या काम हुआ है, और उससे इस्तेफादा करते हुए मैं आपको दो एग्जांपल छोटी सी बताऊंगा। और वो आईएसओ ही के तलबा थे और मुझे इंतहाई खुशी हुई। एक साहब, उन्होंने इलेक्ट्रिकल इंजीनियरिंग मेरे से की, मार्क्स बहुत अच्छे थे, और उन्होंने कहा मैं पीएचडी करने के लिए जाना चाहता हूं लेकिन मेरे पास पैसे नहीं हैं, तो मुझे 16 लाख रुपया कहीं से ले दें। मैंने कहा बेटा कोई भी 16 लाख रुपया इस तरह नहीं आपको देगा, आप ऐसे करें कि जिस टॉपिक पे आप रिसर्च करना चाहते हैं एक प्रोफेसर चुनें और उससे आप कॉरेस्पॉन्ड करें, उसके एक दो पेपर पढ़ें और बताएं कि मैं इसमें इंटरेस्टेड हूं। उसने पर्डू यूनिवर्सिटी के प्रोफेसर को डायरेक्टली जो है वो फोन किया और उसने उसका फोन पे इंटरव्यू लिया और उसने वहीं पे स्कॉलरशिप दे दिया, और आजकल वो पीएचडी वहां से पर्डू से करके वहीं पे पढ़ा रहे हैं। एक और एग्जांपल, आपके जो सदर थे पहले, आजकल वो ऑस्ट्रेलिया में है, मेलबर्न में है, उन्होंने भी पीएचडी की और आजकल भी कैंसर के ऊपर रिसर्च कर रहे हैं। तो लिहाजा मैं समझता हूँ कि खुदावंद ताला ने आप लोगों में इतनी ज्यादा सलाहियतें दी हुई हैं कि दीन और दुनिया को लेके आपने चलना है। सिर्फ ये मकसद नहीं है कि आप आए सुने तकरीरें देखें और चले जाएं, तो यहां से मकसद आपका ये होगा कि हर चीज इबादत है। अगर आप उसको खुदावंद ताला की खुशनूदी के लिए कर रहे हैं, अगर एक तालिब इल्म है तो वो तालिब इल्म जो है, जो पढ़ रहा है वो भी इबादत कर रहा है, एक जो पढ़ा रहा है वो भी इबादत कर रहा है। और हमारे प्रोफेसर मुहतरम ने ये आपको हदीस भी सुनाई इमाम जाफर सादिक अलैहिस्सलाम की, और ये हजूर पाक से भी है कि हर इंसान को या तालिब इल्म होना चाहिए या उस्ताद होना चाहिए, लेकिन ये मकसद नहीं है कि हर वक्त जो है वो आप तालिब इल्म हैं और हर वक्त उस्ताद हैं। किसी वक्त आप उस्ताद के मोड में होंगे, किसी वक्त जो है स्टूडेंट के मोड में होंगे। और तीसरी चीज़ उन्होंने कहा, सब खसो खाशाक हैं। गालिबन मैंने ये पहली दफ़ा सुना है कि वरना वो जहन्नम में जाएंगे, प्रॉबेबली, मुझे नहीं पता, लेकिन मैंने जो पढ़ा है हदीस के अंदर वो यही आता है कि या इंसान तालिब इल्म हो या उस्ताद हो, अगर इन दो में से नहीं है तो तीसरे लोग खसो खाशाक हैं। तो आप लोग जो है वो डेडिकेटेड, और ये डेडिकेशन इंसान के अंदर से आएगी, आपका अपना जज्बा जो है जिस तरफ है, किसी के कहने पे ना इलेक्ट्रिकल इंजीनियरिंग लें, ना मैकेनिकल लें, ना बॉटनी लें, ना जूलॉजी, आपके अंदर एक सलाहियत, अंदर की आवाज उठेगी कि मुझे क्या करना चाहिए। कई लोग मैंने देखा है कि डॉक्टर बन के भी वो सोशियोलॉजी में चले गए। तो बेसिक डिग्री होने के बाद आपके रास्ते बहुत खुल जाते हैं। सीएसएस में काफी लोग जा रहे हैं, इसी तरह पुलिस में भी मैंने देखा हमारे लोग जा रहे हैं, हर जगह जाके आप खिदमत कर सकते हैं। अलबत्ता मैं ये चाहता हूं कि देखें, जो दुनियावी आपके काम हैं उसमें कहीं ये तफरीक नहीं होनी चाहिए कि आप अपनी सेक्ट को प्रमोट कर रहे हैं। हमारी जो सेक्ट है वो इस्लाम है, और इस्लाम के तौर के ऊपर हर वक्त आपका अमल जो है वो बतलाएगा कि आप जो है मोमिन हैं, और मोमिन की पहचान जुबान से नहीं होती, अमल से होती है। तो लिहाजा मैं ये समझता हूं कि दीनी तौर पे आप ऑटोमेटिकली ऊपर जाएंगे अगर आप ये समझ रहे हैं कि हर काम जो मैं कर रहा हूं वो अल्लाह की खुशनूदी के लिए कर रहा हूं, और खसूसी तौर पे मैं मुझे दीन की तरफ लाने वाले मौलाना सफदर साहब मरहूम थे। जैसे ही मैं हॉलैंड से वापस आया था तो अभी कुछ पता नहीं था, और उनके आईएसओ के साथ बहुत प्यार था उन्हें, और डॉक्टर मोहम्मद अली नकवी साहब के साथ इतना प्यार था कि सेठ नवाजिश साहब, वो भी अब फौत हो गए, उनकी कोठी में वो बैठे तफसीर नमूना के उन्होंने तर्जमा किया, और मिसबाहुल कुरान की तरफ से सबसे पहले तफसीर नमूना जो है 27 जिल्दों में छपी, उसके लिए उन्होंने सफ़र किया और कहा कि कुरान पाक के साथ हमें मुंसलिक होना है और ये पैगाम देना है कि शियों का कुरान अलहदा नहीं है, एक ही कुरान है जिसको सब मुसलमान मानते हैं। तो इतने मुखलिस लोगों के साथ जो तंजीम बने वो मैं समझता हूँ कि कभी जवाल पजीर नहीं हो सकती। लेकिन मैं ये भी कहने चाहूँगा कि हर बंदे को अपना मुहासबा करते रहना चाहिए, اور جس کا کل آج سے بہتر نہیں ہوگا وہ خسارے میں ہے. تو ہمیں یہ کوشش کرنی چاہیے کہ اگر ہم دو دوست بھی آپس میں ملتے ہیں اور ڈفرینس آف اپینین بھی ہے تو اس کو برداشت کریں اور لاجک کے ساتھ جو ہے ایک دوسرے کے ساتھ پیار محبت کے ساتھ جو ہے وہ کریں اور ایک دوسرے کی مدد جو ہے گروپس کی شکل میں کریں. جس طرح سے اگر سارے الیکٹریکل انجینئر ہیں مکینیکل ہیں سول ہیں آپس میں مل کے انٹرپرینیورشپ کا جو ہے وہ پروگرام اس کو بھی آگے بڑھا سکتے ہیں. انٹرپرینیورشپ کا یہ مقصد نہیں ہے کہ ایک ایک بندہ ایک ایک چیز شروع کرے, اس کی ٹریننگ ظاہر ہے تھوڑی سی جاب کے تھرو ہوگی اور آہستہ آہستہ آپ میں اپنے آئی ایس او کے کئی اسٹوڈینٹس کو جانتا ہوں جن کی اپنی اس وقت کمپنیز ہیں اور وہ امپلائرز ہیں, اس کے بجائے کہ خود امپلائمنٹ ڈھونڈتے انہوں نے اپنی کمپنی بنائی اور آج 20 سے لے کے 100 تک لوگوں کو جو ہے وہ انہوں نے رکھا ہوا ہے اپنی کمپنی میں. تو میرا میسج جو ہے ڈاکٹر صاحب کے سوال کے جواب میں تو میں یہی کہوں گا کہ موٹیویشن جو ہے وہ تعلیم کے لیے بہت ضروری ہے اور وہ میرے کہنے سے نہیں آئے گی یا کسی کے کہنے سے نہیں آئے گی, آپ کے اندر سے ایک آواز اٹھے گی اور جس فیلڈ میں بھی آپ آ گئے ہیں اس میں ایکسیلنٹ پرفارمنس کریں. اور اس وقت تو ریسرچ اتنا ڈیٹا اویلیبل ہے, واٹس ایپ پہ گوگل کے اوپر آپ جا کے دیکھیں تو ہر چیز کا جواب آپ کو جو ہے وہ مل جائے گا. تو جو موجود ہے اس سے آگے چلیں اور کوئی کریٹو کام کریں جس میں آپ کو ایک چاہے آیوٹا بھی تھوڑا سا آگے لے جائیں تو دیٹ وڈ بی یور کنٹریبیوشن. اور دوسرا میں یہ کہوں گا کہ اب جب آئے ہیں یہاں پہ اتنے لوگ ہیں اتنے مین آورز ہوئے ہیں تو اس کا ہدف ضرور لے کے جائیے کہ آپ دیکھیں سال میں ایک دفعہ تو ٹھیک ہے فزیکل کانٹیکٹ ضروری ہے ہونا بھی چاہیے یا اس کا مقصد یہ بھی ہوگا کہ اگلا صدر بھی آپ چن لیں گے لیکن آپ کی شخصیت یہاں سے جانے کے بعد بدلنی چاہیے اور ہر بندے کو دیکھنا چاہیے جس کو ہم کہتے ہیں سوارٹ انالیسس کہتے ہیں کہ اپنی کمزوریاں دوسروں کو نظر آتی ہیں اپنے آپ کو نظر نہیں آتی لیکن بہتر یہ ہے کہ ہم اپنی کمزوریوں کو اوورکم کریں اور ان کو خوبیوں میں تبدیل کریں. خوبیاں بیان نہ کریں, کسی کی ایک دوسرے کے منہ کے اوپر تعریف کرنا جو ہے وہ بھی صحیح نہیں ہے لیکن آپ کے کردار سے پتہ چلے گا کہ آپ کی خوبیاں کیا ہیں. جب بھی آپ کبھی انٹرویوز میں جائیں گے تو لوگ آپ سے پوچھیں گے کہ آپ کی کیا کنٹریبیوشن ہے, کیا آپ کی پازیٹیو چیزیں ہیں, کیا آپ کی نیگیٹو چیزیں ہیں. اس وقت آدمی سوچتا ہے اپنی خوبیوں کے بارے میں تو شاید پتہ ہی ہو لیکن خامیوں کا پتہ نہیں ہوتا. تو اس وقت کوئی نہ کوئی جواب جو ہے نا وہ آپ کے پاس ہونا چاہیے. تو جب آپ نے اپنا محاسبہ کیا ہوگا تو آپ فوری طور پہ اس کا بھی جو ہے وہ کر سکتے ہیں. ہمارے مومنین بہت اچھی پوزیشنز پہ ہیں اور بہت کام کر رہے ہیں لیکن وہ سب میرٹ کے اوپر گئے ہوئے ہیں اور آپ یہ یقین کریں کہ میرٹ کے اوپر اگر آپ ہوں گے تو کوئی آپ کے راستے کو روک نہیں سکتا. تو آپ اپنے آپ کو مضبوط کریں, اپنے آپ کو تعلیمی طور پہ بھی مضبوط کریں اور دینی طور پہ بھی مضبوط کریں. اور میں خراج تحسین پیش کرتا ہوں یہاں پہ ڈاکٹر امتیاز رضوی صاحب کو جنہوں نے دین اور دنیا میں دونوں میں اتنی ترقی کی کہ وہ میرے لیے بھی مشعل راہ ہے. شکریہ. خدا
ماشاءاللہ جزاک اللہ. وقت نہایت ہی مختصر ہے, میں بہت شکر گزار ہوں ڈاکٹر نور صاحب کا کہ انہوں نے اپنی گناگو مصروفیات میں سے ٹائم نکالا اور اگرچہ ہم نے پروگرام کو تاخیر سے بھی شروع کیا انہوں نے پھر بھی بزرگی کی علامت شوقی اور محبت کی یہاں بیٹھ کے ہم نے ریکویسٹ کی تھی کچھ دیر ضرور ہمارے ساتھ پلیز. اب اسی کے ساتھ میں اگلا کوشچن لوں گا. ہمارے درمیان موجود ہیں برادر عابد جو کہ ڈائریکٹر ہیں ڈپارٹمنٹ آف پلانٹ اینڈ پروٹیکشن کے. میں ان سے ایک کوشچن یہ لینا چاہوں گا جو بالخصوص ہمارے ان دوستوں کے لیے جو آج کسی ایک چھوٹے گاؤں دیہات سے اٹھ کے آئے ہیں اور ان کا اس تنظیم سے آشنائی ہوئی اور پھر تعلیمی سفر کا آغاز ہوا. تو اس طریقے سے آپ سے یہ سوال ہے کہ آپ کے اوپر اس تنظیمی زندگی نے آپ کے اس مقام تک پہنچنے کے لیے کس طرح رہنمائی فرمائی.
بسم اللہ الرحمن الرحیم. برادران عزیز السلام علیکم. میرے سینئر محترم برادران موجود ہیں میرے ساتھ, ان کی موجودگی میں میں یہ سعادت سمجھتا ہوں کہ مجھے یہ موقع نصیب ہوا کہ آپ دوستوں سے برادر ڈاکٹر دانش نقوی صاحب نے یہ موقع دیا کہ میں آپ دوستوں سے یہ شیئر کروں کہ زندگی میں کس طرح سے انسان مسائل سے گزر کر یا ان کا مقابلہ کر کے اپنی منزل تک پہنچ سکتا ہے، بلکہ میں اس کو منزل تو نہ کہوں، اپنی زندگی کا سفر طے کرتا ہے. میں اس کو ان الفاظ میں بیان کروں گا. میں ایک پسماندہ علاقے گاؤں سے، تحصیل کبیروالا کا ایک گاؤں ہے سلار وین قصبہ، وہاں سے میرا تعلق ہے بیسیکلی. اور میں نے اپنی پرائمری ایجوکیشن گورنمنٹ کے ایک پرائمری اسکول سے پاس کی جو کہ میرے گھر سے تقریباً 5 کلومیٹر دور تھا، اور آنے جانے کے لیے روزانہ پیدل سفر کرنا پڑتا ہے. اور میں نے 2012 سے پہلے میرے گھر میں بجلی نہیں تھی، اور جو پرائمری ایجوکیشن کا جو ٹائم تھا اس وقت چراغ ہوتے تھے، دیے جلائے جاتے تھے جن کے اوپر بیٹھ کے، ایون لالٹین کی سہولت بھی نہیں تھی. لالٹین جو ہے وہ بھی میٹرک میں جب 9th کلاس میں تھے تو تب لالٹین کی سہولت جو ہے وہ مہیا ہوئی تھی، کہ اس وقت لالٹین اویلیبل تھا. اور ایون ایف ایس سی میں جب میں نے ملتان میں ایڈمیشن لیا، یہ میٹرک اور مڈل جو ہے میں نے وہ بھی گاؤں کے ایک اسکول سے ہی پاس کیا. پرائمری میں بھی بائی چانس جس وقت میرا 5th کا ایگزام ہو رہا تھا تو بورڈ کا ایگزام ہوا تھا اس سال، اور میں نے ڈسٹرکٹ میں 2nd پوزیشن حاصل کی تھی. اسی طرح سے پھر جب 8th کا ایگزام تھا تو وہ بھی اسی سال بورڈ کا ایگزام 8th کا ہوا تھا، اس سے پہلے بھی نہیں ہو رہا تھا اور بعد میں بھی گورنمنٹ نے بورڈ کا ایگزام ختم کر دیا. وہ جو سیشن میرے والا تھا 8th کا ایگزام بھی بورڈ کا ہوا تھا، تو بورڈ میں میں نے ڈویژن میں 2nd پوزیشن حاصل کی تھی 8th میں، اور اس سے میرا پھر اسکالرشپ 5th سے میرا اسکالرشپ لگ گیا تھا چونکہ ڈسٹرکٹ میں میں نے 2nd پوزیشن حاصل کی تھی، اور 8th سے بھی پھر اسکالرشپ آ گیا. شروع میں جو اصل بات کرنے والی ہے یہ تھی، اس وقت یہ کنسیپٹ نہیں تھا، میرا ایک موٹیو نہیں تھا کہ میں پی ایچ ڈی کروں گا یا میں اس لیول تک پہنچوں گا. والد صاحب کو ان پڑھ تھے لیکن ان کو اتنا شوق تھا تعلیم دلوانے کا کہ انہوں نے اپنی پوری کوشش کی. اس شام کو جب ہم اسکول سے واپس آتے تھے تو وہ دیکھتے تھے کہ ہمارے علاقے میں کون ایسا بندہ ہے جو پڑھا ہوا ہے، تو وہ ساتھ خود جاتے تھے، وہاں جا کے بیٹھ کے ڈسکشن کرتے تھے اس سے، بیٹھ کے کہتے تھے کہ یہاں بیٹھ کے بیٹا جو چیز آپ کو سمجھ نہیں آئی ہے اسکول میں تو وہ ان سے پوچھ لیں، یہ آپ کے سینئر ہیں، جاننے والے ہیں، یہ آپ سے زیادہ پڑھے ہوئے ہیں تو آپ ان سے پوچھ لیں. وہ اپنا سارا دن کام کرنے کے باوجود بھی شام کو ہمارے لیے ٹائم نکال کے مجھے ساتھ لے کے جاتے تھے، اور چراغ کی روشنی میں وہاں بیٹھ کے مجھے کہتے تھے اگر کوئی چیز سمجھ نہیں آئی ہے تو آپ ان سے پوچھ لیں اور ان سے گائیڈنس حاصل کریں. اسی طرح سے جب میٹرک میں آئے اور میٹرک میں میں نے اپنے ڈسٹرکٹ میں 1st پوزیشن حاصل کی تھی سائنس میں، اور اسکول میں میں نے ٹاپ کیا تھا، پھر ایف ایس سی میں میں نے گورنمنٹ کالج ملتان میں ایڈمیشن لیا. ایف ایس سی میں جب گورنمنٹ کالج ملتان میں ایڈمیشن لیا تو وہاں پہ پی ایس ایف جو تھی اس کا بول بالا تھا، ہول تھا، وہ ڈیلی آئے دن اسٹرائکیں ہوتی تھیں، یہ 1994 کی بات ہے، آئے دن اسٹرائکس ہوتی تھیں، کلاس سے واقف کر دیا جاتا تھا، ٹیوشنز کا رواج اس وقت چلا تھا، تازہ تازہ چلا تھا، تو ٹیچرز جو تھے وہ اسکول میں کالج میں کم ٹائم دیتے تھے اور یہ کہتے تھے کہ وہی ٹیچرز جو ہے وہ شام کو ٹیوشنز پڑھاتے تھے یا صبح ٹیوشنز پڑھاتے تھے، تو سائنس سبجیکٹس کی ٹیوشنز جو ہے وہ مجھے بھی لینا پڑی، میں نے بھی لی وہاں پہ. تو اس وقت وہاں پہ پی ایس ایف جو تھی اس کا ہولڈ تھا، آئی ایس او بھی تھی بٹ اتنا ہولڈ نہیں تھا اس کا کہ وہاں پہ جو اسٹوڈینٹس ہیں یا اتنی کوآرڈینیشن جو ہے وہ اس لیول کی نہیں تھی کہ سارے اسٹوڈینٹس کو کوآرڈینیٹ کر کے ان کی گائیڈنس کو بہتر کیا جا سکے. ایف ایس سی کے بعد میں نے بہادر ذکری یونیورسٹی میں ایڈمیشن لیا ایگریکلچر میں. جب ایگریکلچر میں ایڈمیشن لیا تو وہاں پہ یہ ایک سلسلہ جو ہے وہ شروع کیا حدیث قصہ کا، چونکہ اس وقت پھر میں نے ہاسٹل میں رہنا شروع کیا، اس سے پہلے ہاسٹل میں نہیں رہتے تھے بلکہ میں ڈیلی جو ہے وہ آنا جانا رہتا تھا گھر سے، ٹریول کرتے تھے. लेकिन यूनिवर्सिटी में जब एडमिशन लिया तो फिर मैंने हॉस्टल में रहना शुरू किया, क्योंकि वाले साहब ने ये कहा कि अगर बेटा अब आगे लेवल तक आ गए हैं तो अब जो है वो स्टडी को थोड़ा बेहतर तरीके से करें, और फिर अपने भी ये था कि अब इस लेवल तक पहुंच गए तो अब आगे की जो सफर है वो हमने थोड़ा और तरीके से करना है। तो फिर टाइम ताकि ज्यादा दे सकें, जो चार घंटे आने जाने में जाए होते हैं जो वेस्ट होते हैं, तो उनको जो है वो की घर की पोजीशन जो थी वो इस तरह से इतनी बेहतर नहीं थी, वालिद साहब की एज जो है वो 70 से ज्यादा हो गई थी, तो उनके लिए काम करना थोड़ा मुश्किल होता था, बट उन्होंने सेक्रीफाइस किया। उसके बावजूद भी उनकी जो सेक्रीफाइस है वो मैं कभी भी जिंदगी में नहीं भुला सकता हूँ, कि उन्होंने सेक्रीफाइस किया और खुद काम करने को तरजीह दी, और हमने ये कहा कि नहीं आपने जो है वो यूनिवर्सिटी में रह के अपनी एजुकेशन को टाइम देना है। वहां पे जब एजुकेशन को यूनिवर्सिटी में गया तो फिर हदीसे कसा का हॉस्टल में सिलसिला शुरू किया, तो फिर आईएसओ से आशनाई हुई उस वक्त यूनिवर्सिटी में जाके, तो वहां बाकायदा एक इनफॉर्मल सेटअप जो है वो उस वक्त बनाया गया यूनिवर्सिटी में, बहाउद्दीन ज़करिया यूनिवर्सिटी में, जो कि काफी गैप के बाद जहां पे उस वक्त यूनिवर्सिटी में आईएसओ का नाम लेना भी जुर्म समझा जाता था, बहुत सारे प्रॉब्लम्स उसके लिए, क्योंकि जमीयत का रोल था, बहुत सारे प्रॉब्लम्स फेस करना पड़े, बहुत सारी इंक्वायरीज और इस तरह के इश्यूज आते रहे, बट जो लेवल ऑफ कॉन्फिडेंस था वो जो ही प्रॉब्लम्स आती गई वो लेवल ऑफ कॉन्फिडेंस इंप्रूव होता गया, और फिर अपनी जो जिंदगी की जो राहें थी उनका तयन करने में आसानियां पैदा होती गई। जैसे ही दोस्तों से आशनाई हुई, प्रोग्राम्स में आना जाना हुआ, कन्वेंशन में, स्काउट्स कैंप में, अमीनीज में, इसी तरह के जो दुआया प्रोग्राम्स थे, वीकली सेशंस थे, तो उसके बाद जो लेवल ऑफ कॉन्फिडेंस था वो इम्प्रूव होता गया, और राहें जो थी वो जिंदगी की वो आश्कार होती गई कि अभी जिंदगी में जो फास्ट जो सफर है उसको डिफरेंट वे में लेके चलना है। जो एक आइडिया था कि एफए कर लेंगे, मैट्रिक कर लेंगे, या आगे बीएस करके ज्यादा से ज्यादा कोई अपना बिजनेस शॉप बना लेंगे, या इतना एटलीस्ट होगा कि अपने मसाइल को अंडरस्टैंड कर सके या किसी से बात कर सके, वो जो लेवल था उससे बेहतर वो थोड़ा सा अपने से अब इंक्रीज होता गया कि अब फैमिली जो है वो उसको हमने किस तरह से लेके चलना है। जब मैंने बीएससी की तो मैं गोल्ड मेडलिस्ट था, मैंने यूनिवर्सिटी में टॉप किया था, सिर्फ एग्रीकल्चर के डिसिप्लिन में नहीं बल्कि ऑल डिसिप्लिन इन द यूनिवर्सिटी मैंने टॉप किया था उसमें। तो उसके बाद मैंने अप्लाई किया बहुत सारी जगह पर, यूनिवर्सिटी में भी अप्लाई किया, तो टेस्ट जब होता था तो टेस्ट में मैं टॉप करता था, बट इंटरव्यू में जो थी सिचुएशन वो ये होता था कि सिलेक्शन किसी और की हो जाती थी। जब तीन चार दफा ऐसे हुआ तो डिसल्ट हो गया, डिमोटिवेट हो गया, डिस्करेज हो गया कि अब जो है ना शायद गवर्नमेंट जॉब जो है वो हमारे नसीब में नहीं है, वो कदर में नहीं है, तो हम प्राइवेट सेक्टर में मैंने सोचा कि मुझे अपना जो लाइफ है वो गुजारनी है, तो मैंने प्राइवेट सेक्टर ज्वाइन कर लिया, और उसके बाद साथ साथ अपनी एमफिल भी कंटिन्यू की। बट इन द मीनवाइल मेरी जो गांव था, विलेज था, और इवन मेरी फैमिली से 17 से ज्यादा बच्चे ऐसे थे कि जो एफएससी करके आगे यूनिवर्सिटीज में जा रहे थे, तो उन्होंने एजुकेशन को स्टॉप कर दिया। रीजन ये थी कि वो ये समझते थे कि एक गोल्ड मेडलिस्ट बंदा जिस यूनिवर्सिटी से जिसको गवर्नमेंट जॉब नहीं मिली, तो हम क्यों टाइम अपना वेस्ट करें, हमें किस कैसे मुमकिन है कि हम कोई अच्छी जॉब ढूंढ सके। तो मैंने फिर ये डिसाइड किया कि नहीं, अब जैसे भी मुमकिन हो मैंने गवर्नमेंट जॉब लेनी है, वरना ये डिस्करेजमेंट जो है वो पूरे मुआशरे के लिए, मेरे विलेज के लिए, लोगों के लिए, वो एजुकेशन जो है वो हाल्ट हो रही है, बच्चे जो है बजाय एजुकेशन की तरफ जाने के वो उससे डिमोटिवेट हो रहे हैं। तो मैंने पंजाब प्रोफेसर कमीशन की तरफ से बाई चांस उस 2002 की बात है कि मुशर्रफ टाइम में बड़े टाइम के बाद बैन लिफ्ट हुआ, तो बहुत सारी पोस्टें जो थी वो एग्रीकल्चर सेक्टर में आई, कुछ चार पांच शोबों में पोस्टें आई, मैंने अप्लाई कर दिया। 7-8 महीने गुजर गए, भूल गए, की तरफ से ना कोई टेस्ट की कॉल है, ना कोई इंटरव्यू की कॉल है, कुछ भी नहीं है। हमने यही समझा कि शायद वहां भी सिलेक्शंस, जैसे लोग उसे सुनते थे, सिलेक्शंस तो ऑलरेडी हो चुकी है, अब जो है ना बस इन्होंने फॉर्मेलिटी पूरी करना होती है। वो एक दिन अचानक से मैं गया यूनिवर्सिटी में, तो देखा कि वो 5 कॉल लेटर्स आए पड़े, वो कॉल लेटर्स जब उठाए तो देखा 2 इंटरव्यूज मेरे एक ही दिन थे, तो फिर दो दिन के वक्फे से थे, वो 4-5 इंटरव्यू सबकी कॉल्स आई थी कि इंटरव्यू के लिए क्वालिफाई कर लिया था। तो जब वो इंटरव्यू में गया, दोनों इंटरव्यू में, जब इधर कमीशन के ऑफिस में, यही मैं आईएसओ के ऑफिस में ही ठहरा था, अलमुस्तफा हाउस में रात को मैंने स्टे किया। सुबह यहाँ से उठा और मैं पदस्थ कमीशन के ऑफिस में चला गया। जब वहां गया तो उनसे रिक्वेस्ट की कि दो इंटरव्यू एक ही दिन है, तो उन्होंने कहा चले एक आप फर्स्ट टाइम में दे लें, एक आपको फिर सेकंड हाफ में कर लेते। तो वो उन्होंने मेरी रिक्वेस्ट को एंटरटेन किया। तो जब इंटरव्यू दिए और उसके बाद फिर तीन चार महीने गुजर गए, कोई रिजल्ट नहीं, कुछ नहीं, फिर हमने वही समझा कि शायद जो है वो सिलेक्शन हो गई है, कुछ ऐसा नहीं है। तो वो एक दिन अचानक पता चला कि वो चारों जगह पे सिलेक्शन हो गई, चार जगह पे इंटरव्यू जो दिया था पेगासस कमीशन की तरफ से, वो चारों जगह पे सिलेक्शन।
माशाल्लाह।
अब अगला ऑप्शन ये था कि उन चारों में से जो है वो ऑप्ट किसको करना है। अब ये एक नया मसला शुरू हो गया। फिर वो सीनियर दोस्तों के बरादर डॉक्टर अनवार हैदर अलवी साहब जो है हमारे सीनियर दोस्त थे, तो मैंने उनसे कंसल्टेंसी ली कि मैंने कहा सर बताएं कि अब मैं ये चार सेक्टर्स में से किसको करूं। फिर उन्होंने गाइडेंस दी, तो फिर मैंने एग्रीकल्चर ऑफिसर पेस्ट वार्निंग।
हमारी एक और मेहमान शख्सियत ब्रदर शौकत शाजी साहब भी आ चुके हैं, मैं कहूंगा कि सीधा स्टेज पे तशरीफ ले आए। बुलंदर सलावत अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद। बिस्मिल्लाह।
उसके बाद से एक जेन में जो क्वेश्चन था कि ये सिलेक्शंस जो है वो ऐसे हो जाती है हम जैसे लोगों के लिए जिनकी कोई सिफारिश नहीं है, कोई जगह नहीं है, तो वो अपने आप को रिव्यू करना पड़ा कि नहीं ऐसा नहीं है कि अगर आप मेहनत करते रहे और काम करते रहे तो ऐसा नहीं है कि जो खुदा की जात है अगर आपको उस पर भरोसा है तो वो कोई टाइम लेट जरूर हो सकती है लेकिन एक टाइम ऐसा आएगा कि आपको जिस तरफ आप कोशिश कर रहे हैं उसके रिजल्ट जरूर मिलेंगे और जितनी आपकी कोशिश होगी बल्कि उससे बढ़ के मिलेंगे। मैं तो ये कहूंगा कि जिस लेवल पे आज अल्लाह ताला ने मुझे पहुंचाया है मैं समझता हूं कि मैं इस काबिल नहीं था। इस सिचुएशन में अल्लाह ताला ने जितने इनामात या जितने नवाजशात मुझ पर मोहम्मद वाले मोहम्मद के तफैल फरमाई है और यहाँ पे मैंने एज ए डायरेक्टर जनरल डिपार्टमेंट ऑफ प्लान प्रोटेक्शन भी 7 मंथ्स चार्ज किया है और अभी एज ए डायरेक्टर डिपार्टमेंट ऑफ प्लान प्रोटेक्शन पाकिस्तान सिंगल विंडो फेडरल बोर्ड ऑफ रेवेन्यू में मैं काम कर रहा हूँ। इंस्टेंटली ग्रेड 19 में अभी 12th से मेरा कोर्स स्टार्ट हो रहा है ग्रेड
20।
और इसके बाद मेरी जो सातवीं पोस्टिंग है मैंने सातों की सातों डायरेक्ट सिलेक्शन से है, प्रमोशन से नहीं है। उसके बाद फिर मैंने हमेशा ही जो ही पंजाब प्रोफेसर कमीशन में या फेडरल प्रोफेसर कमीशन में जहां पर भी पोस्ट आई तो मैंने अप्लाई किया और जब भी टेस्ट दिया और फिर इंटरव्यू दिया तो अल्हम्दुलिल्लाह कि मेरी हमेशा वहां पर सिलेक्शन हो गई। तो वो अभी डिफरेंट टाइम्स पे मैं जब बच्चों को अपने दोस्तों को भाइयों को ये गाइड कर रहा होता हूँ या अपने एक्सपीरियंस शेयर कर रहा होता हूँ तो अभी उनको ये भी बता रहा होता हूँ कि अभी जाके ये समझ आई कि इंटरव्यू में तो जाके आपने इंटरव्यू को किस तरफ रन करना है ये आपने खुद करना होता है, बल्कि इंटरव्यू पर जो है वो उसका इंटरेस्ट जो है वो आपके इंटरेस्ट के साथ है कि आप के अंदर क्या है और आप क्या बोल रहे हैं वो उसके साथ साथ चल रहा होता है, आपने खुद चलाना है इंटरव्यू को। अगर आपके अंदर वो आर्ट या वो टेक मौजूद है इंटरव्यूअर को आप अपने साथ चला रहे हैं तो वो चल रहा होता है। तो इतनी सारी जो इंटरव्यूज हैं और जो एग्जाम्स हैं वो देने के बाद मैं ये मैसेज देना चाहूंगा कि ये जो पहला जो क्वेश्चन था कि मैंने जो अपने अंदर ये जो एनकरेजमेंट आई या ये जो इस्तकामत आई या जो हौसला पैदा हुआ वो जब आईएसओ से वाबस्तगी स्टार्ट हुई तो फिर उसके बाद से ये चीजें अपने अंदर पैदा होना शुरू हुई। उसके बाद जो मैंने इस लेवल तक पहुंचने में जो रोल प्ले किया फिर वो ये है कि मेरी उसमें कहले कंसिस्टेंसी है कि मैंने हिम्मत नहीं हारी, खुदा पे यकीन है, भरोसा है। बहुत सारी जगहों पे मेरी कोई गवर्नमेंट इंस्टीट्यूशंस में इस हवाले से जो माना कहा जाता है या सुना जाता है तो वो मुझे कोई एक अच्छा ऑफिसर उस हवाले से नहीं जाना जाता कि मैं गलत काम जो है चाहे मुझे जितना भी सीनियर मोस्ट ऑफिसर कहे मैं सॉरी कर लेता हूँ, माजरत कर लेता हूँ कि आई एम सॉरी कि मैं ये नहीं कर सकता हूँ। मुझे पोस्टिंग से कोई गर्ज नहीं होती कि मुझे कहाँ पे पोस्ट कर दो, चाहे वो मुझे सुस बॉर्डर पे तैनात कर दे या क्वेटा में पोस्ट कर दे या मुझे लाहौर में पोस्ट कर दे या मुझे कराची में पोस्ट कर दे।
तो अभी 2012 में मैंने ये डिपार्टमेंट ज्वाइन किया था और उसके बाद आज जिस जगह पे मैं बैठा हूँ ये मेरी 14th पोस्टिंग है। आप देखेंगे ये 7 साल के अंदर या 9 साल के अंदर 14 दफा मेरी ट्रांसफर हुई है और डिफरेंट जगह पे पोस्टिंग हुई है। वो कहां से, ये वाली चीज कहां से आई जो मैं आप लोगों को से शेयर करना चाह रहा हूँ, वो यही टीचिंग्स थी, वो यही स्टडीज थी जिनको पढ़ने के बाद हमने देखा कि हमने वो जैसे वो है कि कायम रहो हुसैन के इनकार की तरह, कि अगर गलत बात है तो फिर हमने चाहे जो मर्जी हो जाए हमें इस चीज से कोई गर्ज नहीं है कि ये जो कहने के ओहदे हैं वो मैटर नहीं करते, फिर आपके लिए वो पोस्टिंग्स मैटर नहीं करती हैं कि आप जगह कौन सी पे बैठे हैं, आपको पोस्टिंग कौन सी दी हुई, आपने फिर काम करना है और काम इस तरह से करना है जैसे कि अल्लाह ताला ने मोहम्मद आले मोहम्मद ने हमें हम तक पहुंचाया है कि आप एक पहचाने जाएं कि ये हमारे मानने वाले हैं। और यहाँ अल्हम्दुलिल्लाह डिपार्टमेंट ऑफ लैंड प्रोटेक्शन में आप किसी से भी पूछेंगे तो वो आपको बताएंगे कि वो बंदा जो है वो मोहम्मद आले मोहम्मद का पैरोकार है। और ये भी बताया जाएगा आपको कि चूंकि वो मोहम्मद आले मोहम्मद का पैरोकार है वो किसी के साथ ज्यादती भी नहीं करेगा और कोई गलत काम भी नहीं करेगा,
माशाल्लाह।
चाहे वो मेरा दुश्मन भी हो तो उसका जायज काम रुकेगा नहीं, और चाहे वो मेरा जितना करीबी दोस्त हो उसका नाजायज काम या गलत काम होगा नहीं। तो ये एक जो फार्मूला है जो मैंने अपनाया अपने इस लर्न किया या सीखा जहां से, तो वो इसी इन्हीं टीचिंग से इस वाबस्तगी से ISO के साथ वाबस्तगी के बाद से इस तरफ जो दुनियावी इल्म तो हासिल कर ही रहे थे लेकिन जो दीनी इल्म है जो चीज असल में वो कहते हैं कि जो डिग्री है वो तो जस्ट अ पीस ऑफ पेपर, एजुकेशन जो है वो आपके एटीट्यूड से आपके बिहेवियर से आपके अमल से पता चलता है कि आप कितने एजुकेटेड है, आप पढ़े लिखे हैं या अनपढ़ हैं। तो ये हमने मैंने जब ये वाला सेंटेंस पढ़ा तो उसके बाद मैंने देखा कि मैंने आज तक जो कुछ किताबों में पढ़ा है वो अपनी जिंदगी में कितना पाया जाता है। तो मैंने कोशिश की, मैं एक हकीर सी कोशिश की कि जितना मैं मेरी इस्तेआत है मैं उसके मुताबिक तो उस पर अमल करने की कोशिश करूं, और अभी तक भी मैं उस कोशिश में लगा हुआ हूं कि मैं जितना एक मैंने पढ़ा है अभी तक मैं उस पर अमल नहीं कर पाया हूं फुली। मेरी कोशिश ये है कि मैं उस पर जितना एटलीस्ट मैंने पढ़ा है उस पर अमल कर सकूं, और मेरी आपके लिए भी यही पैगाम है कि जो कुछ हम किताबों में पढ़ रहे हैं एटलीस्ट वो हमारे किरदार में नजर आना चाहिए।
बहुत शुक्रिया माशाल्लाह जज़ाकअल्लाह। ये थे ब्रदर आबिद, इंतहाई जसारत माफ तमाम मेहमानान के सामने क्योंकि वक्त बहुत ही कलील है नमाज मगरब में, उससे पहले पहले मैं चाहूंगा हर मेहमान से कम अज कम एक सवाल जरूर लेता जाऊं, और आप तमाम सीनियर्स यहां रहेंगे, कुछ क्वेश्चंस ऑडियंस की तरफ से भी आ रहे हैं, लेकिन आप जैसे एक खूबसूरत गुलदस्ते का यहां बैठ जाना, इकट्ठे डिफरेंट शोबहाते जिंदगी से ताल्लुक रखना और तंजीमी तौर पर अपनी जिंदगी में फाल लेना और आज यहाँ पे बैठे होना, इन दोस्तों के लिए बहुत ही मोटिवेशन का बायस है। मैं वेलकम भी करता हूँ ब्रदर शौकत राजी साहब को जो कि एक CP है ISO के और जिनका टेन्योर 93 से 95 यानी 95 से फिर 96 यानी वो अदवार जिसमें शहीद डॉक्टर खुद तंजीम में मौजूद थे वो वक्त में साथ भी रहे। मेरा इनसे सवाल कुछ यूं है, माजी में ISO का बिलखसूस लीडरशिप पाकिस्तान के अंदर डिफरेंट इंस्टीट्यूशंस में और डिफरेंट फील्ड्स में सोसाइटी में किरदार और उसके असरात, इस सम्मान से आप रोशनी डालें।
जी अस्सलाम वालेकुम रहमतुल्लाह बरकातहू। बड़ा अहम सवाल, और जब इन दोस्तों ने मेरी तरफ ये सवाल भेजा तो मुझे पढ़ के बहुत ही खुशी हुई
माशाल्लाह,
और ये महसूस हुआ कि कम से कम मरकज की सतह पर इस सवाल को और इस चीज को अहमियत दी गई कि आया इमामिया स्टूडेंट्स ऑर्गेनाइजेशन ने सबका में मुल्की हवाले से और मुख्तलिफ शोबहाए जिंदगी में लीडरशिप पैदा करने के लिए क्या किरदार अदा किया। और सवाल का दूसरा ये है कि फ्यूचर में व्हाट टाइप ऑफ माइंडसेट एंड स्ट्रेटजीज रिक्वायर्ड फॉर यूथ टू प्रोवाइड रियल लीडरशिप
माशाल्लाह,
कि आइंदा के लिए क्या माइंडसेट और क्या स्ट्रेटजी होनी चाहिए कि मुल्क के लिए लीडरशिप हो। اس سوال کے جواب میں جو میں سب سے پہلا اور سب سے اہم ترین نقطہ آپ دوستوں کو بتاؤں گا اور آپ اس پہ توجہ کیجئے گا وہ یہ ہے کہ ایک کریج اور ایک خواہش کنٹری سطح پر لیڈرشپ کرنے کی پہلے جس سطح کی ہونی چاہیے تھی وہ تھی ہی نہیں. ٹھیک ہے, یہ اس سے انکار نہیں کیا جا سکتا کہ انتہائی متدین, انتہائی مثبت سوچ والے اور انتہائی ملک کے ساتھ لائلٹی رکھنے والے اور انتہائی مسلمانوں کے درمیان اتحاد و اتفاق کی اہمیت کو سمجھنے والے اور انتہائی لائق اور پاکیزہ اشخاص کی ایک بڑی تعداد امامیہ اسٹوڈنٹس آرگنائزیشن نے اس ملک کو دی ہے, جو بہرحال کوئی کم خدمت نہیں ہے, بہت بڑی خدمت ہے, بہت بڑی خدمت ہے. البتہ اس میں یہ ہے کہ اگر کوئی خود سے یا ایک سطح کی ڈسکشن کے بعد اور آپس میں گفتگو اور مشاورت کے بعد کئی سطح پر لیڈرشپ ڈیولپ ہوتی رہی ہے کسی کی ذاتی صلاحیتوں کی بنیاد پر اور جس کی بیک پر یہ ساری اچھی خصوصیات تو تھیں جس کا میں نے ذکر کیا ہے, تو وہ ضرور ہوا ہے. لیکن جو ایک باقاعدہ تحریک کے طور پر اس چیز کا احساس کرنا کہ وی کین لیڈ دا نیشن, یعنی ہم بھی نیشن کی لیڈ کر سکتے ہیں, اور اس سے اگلا پوائنٹ یہ ہے کہ نیشن کو یعنی اس ملک کو, اس پاکستان کو ایک اچھی پاکیزہ لیڈرشپ اور انیس لیڈرشپ کی کتنی ضرورت ہے, اس کا جو احساس ڈیولپ کرنا ہوتا ہے اور جس کے لیے باقاعدہ تحریک چلانی ہوتی ہے, باقاعدہ موومنٹ چلانی ہوتی ہے, وہ اس سے پہلے نہیں ہوا. لیکن میں کہوں گا کہ یہ انتہائی اہم بات ہے. میں نے خود ملکی سطح پر ملکی حوالے سے, پاکستان کے حوالے سے انتہائی اہم ترین پروجیکٹس میں کام کیا ہے, اور مرکزی اور صوبائی جو بڑی لیڈرشپ ہوتی ہے یعنی جو چیف منسٹر ہیں یا سیکرٹریز ہیں وفاقی, ان سب کے ساتھ قریب سے کام کیا ہے ایک ملٹی نیشنل کمپنی کے ایم ڈی کے طور پر. تو اس اور اس کے علاوہ بھی جو آپ کے دوست ہیں جو اس سطح پر کام کر رہے ہیں یا کرتے رہتے ہیں, وہ شاید آپ کو بتائیں اور انہیں آپ کو بتانا چاہیے. اور اس مرکزی نظارت کی میں سمجھتا ہوں بہت بڑی ذمہ داری ہے کہ اپنے نوجوانوں میں یہ آپ کریج ڈیولپ کرنا چاہیے کہ آپ کی ضرورت ہے اس ملک کو. یعنی آپ کی ضرورت سے مراد میں یہ کہوں گا کہ باقیوں سے, باقی مکاتب فکر سے ہٹ کر آپ کی زیادہ ضرورت ہے. بات میری سمجھ آ رہی ہے؟ غور سے ذرا سنیے گا. آپ کی زیادہ ضرورت کیوں ہے؟ کیونکہ آپ کو یہ فخر ہونا چاہیے کہ آپ جس مکتب فکر سے تعلق رکھتے ہیں وہ ایک عدل و انصاف کا معاشرہ قائم کرنے کے حوالے سے اپنے اندر سب سے زیادہ جذبہ اور سب سے زیادہ تحرک اور سب سے زیادہ واقعات رکھتا ہے. ہمیں جو عزاداری سید الشہداء میں امام حسین علیہ السلام کی شہادت کے حوالے سے پڑھایا جاتا ہے, اس میں جہاں بہت ساری خوش قسمتی ہیں اور اچھائیاں ہیں, وہاں یہ بدقسمتی ہے کہ ہم زیادہ 80-90% اس پر متوجہ رہتے ہیں, غم کی کیفیت میں رہتے ہیں اور ایک مظلومیت کی کیفیت میں رہتے ہیں, اس چیز کو نہیں سمجھ پاتے کہ امام حسین علیہ السلام نے جو آگے بڑھ کر ایک عدل و انصاف کا معاشرہ قائم کرنے کو اتنی زیادہ اہمیت دی, اتنی زیادہ اہمیت دی, اتنی زیادہ اہمیت دی کہ اپنے خاندان عصمت و طہارت کو بھی لے آئے میدان میں, جہاد کے اندر لے آئے. جو یہ پہلو ہے میں سمجھتا ہوں کہ اس میں ہمارے لوگوں نے شاید بہت زیادہ کام نہیں کیا. اگر آپ مولانا مودودی کی خلافت و ملوکیت پڑھیں تو آپ, اور اسی طرح اب ہمارے لوگ بھی اس پر کام کر رہے ہیں, تو آپ کو پتہ چلے کہ ہمارے امام حضور سرور کائنات صلی اللہ علیہ وسلم, نبی پاک سے لے کر جو ہمارے ائمہ ہیں, ان کے نزدیک ایک اسلامی معاشرہ قائم کرنا کتنا اہم تھا کہ جب تک آپ ایک پورا عدل و انصاف والا معاشرہ قائم نہیں کر سکتے آپ انسانیت کو خوشحالی بھی نہیں دے سکتے اور اسلام پر پورا عمل ہی نہیں کر سکتے. لیکن ہم اس سے انکار نہیں ہمیں کرنا چاہیے کہ ہم مذہبیات میں تو اور بنیادی دینیات میں تو ہم نے بہت کام کیا, لیکن ہم اپنے نوجوانوں کو اتنا حوصلہ نہیں دے سکتے سکے کہ اس ملک کی لیڈرشپ کرنا آپ کی ذمہ داری ہے اور آپ کر سکتے ہیں. یو کین ڈو, اتنا بڑا کریج دینا. وہ کہتے ہیں نا, لڑا دے ممولے کو شہباز سے, جو علامہ اقبال نے کہا ہے. لیکن میں سمجھتا ہوں کہ اب 50 سال گزرنے کے بعد یہ وقت آ گیا ہے کہ ہمیں اس طرح متوجہ ہونا چاہیے. اور جو دوسرا پہلو میں نے کہا ہے, کس کی ضرورت ہے پاکستان میں اس وقت, جو نیشنل سپیرٹ ہے, یعنی ملک کے لیے کام کرنا, اپنے ملک کی ڈیولپمنٹ کرنا, اپنے ملک کو آگے لے کر جانا, اپنے ملک میں خوشحالی لانا, اپنے ملک کے عوام کے لیے کام کرنا, اور اپنے پیٹ کے اوپر ہاتھ رکھنے کی بجائے یہ تصور کہ جب ملک ترقی کرے گا تو ہم سب ترقی کریں گے. تو بہرحال اس کی ٹریننگ کے اندر کافی ساری چیزیں موجود ہیں. میں سمجھتا ہوں کہ اس پر اب ٹرینڈ کیا جانا چاہیے اپنے نوجوانوں کو شروع سے آخر تک, کیونکہ امامیہ اسٹوڈنٹس آرگنائزیشن سے بہتر کوئی اور آپ کو کھیپ یا نرسری میسر نہیں ہے. یہ بہت پیاری نرسری ہے کہ ایک آپ محب سے لے کر بچے کو یونیورسٹی کے اینڈ تک آپ کے ساتھ اٹیچ ہوتا ہے. تو اب پیغام میں زیادہ دلیری آنی چاہیے, زیادہ جدت آنی چاہیے, اور زیادہ بڑا آفاقی پیغام جو ہے ہونا چاہیے. اور پھر اس کے بڑے ڈھیر سارے تقاضے ہیں. یہ جو میں کہہ رہا ہوں نا کہ ایک اچھی لیڈرشپ ڈیولپ کرنا, اس کا شروع سے آخر تک ایک مائنڈ سیٹ پر کام کرنا پڑتا ہے. اور جب انسان کام کرتا ہے اور ایک فوری رزلٹ نہیں آئے گا, ایک جب بندہ 10-15-20 سال کے لیے کام ہوگا, اس پر حوصلہ دیا جائے گا اور سمجھایا جائے گا, تو انشاءاللہ اس کے بہت بڑے نتائج نکلیں گے. اور پھر جن آنےسٹ لوگوں کی مکتب اہل بیت سے تعلق رکھنے والے, کیونکہ آپ جانتے ہیں نا بیسک سپیرٹ ہی کام دیتا ہے. جس طرح آپ کو پتا ہے کہ امام علی علیہ السلام کو بی بی پاک نے فرمایا تھا کہ عرب کے بڑے بڑے سورما آپ کے سامنے بیٹھ جاتے تھے اور اب آپ اپنے حق کے لیے آگے نہیں بڑھ رہے. حق سے مراد چونکہ اہلیت امام علی علیہ السلام میں تھی انسانی معاشرے کو بہتر بنانے کی. تو مولا نے کیا جواب دیا؟ مولا نے فرمایا کہ یہ چند ہیں کلمہ گو, ابھی ابتدا ہے, اگر میں تلوار اٹھاؤں تو یہ سارے ختم ہو جائیں گے اور پھر کوئی نام لیوا نہیں ہوگا. تو یہ جو سیکریفائس کا جذبہ ہے, یہ امام علی علیہ السلام سے آپ سب کو ملا ہوا ہے, ہم سب کو ملا ہوا ہے. آپ دیکھ لیں پاکستان کے اندر, کہ پاکستان کے اندر آپ کو اپنے لوگوں میں سے کوئی بکتا ہوا نظر نہیں آئے گا, کوئی دہشت گردی کے اندر انوالو نظر نہیں آئے گا, کوئی ایک تجاوز کرتا ہوا نہیں نظر آئے گا, اعتدال سے ہٹا ہوا نظر نہیں آئیں گے, کوئی آئے گا تو بہت کم آئے گا. تو یہ سارا بیسک اسپرٹ مکتب اہل بیت کے اندر موجود ہے. میں یہ نہیں کہتا کہ دوسروں کی کوئی نفی میں کر رہا ہوں, دوسروں سے بھی محبت سے پیش آنا چاہیے, ان میں بھی بہت سارے اچھے لوگ موجود ہیں, چاہے وہ ظاہراً مکتب اہل بیت سے تعلق نہ رکھتے ہوں. بہتر لوگ پاکستان کے اندر اور بھی موجود ہیں, ان کو بھی سینے سے لگانا چاہیے. اور یہ اب احساس ڈیولپ کرنا چاہیے کہ ہم نے, ہم سے مراد ان سارے اچھے لوگوں کو ساتھ لے کر جو پاکستان کے اندر اچھے مائنڈ سیٹ کے ہیں, چاہے وہ ظاہراً شیعہ ہوں یا نہ ہوں, لیکن ان سب کو ساتھ لے کر اس ملک کی بہتری, ڈیولپمنٹ, اور یہاں ایک نیشنل اسپرٹ پیدا کرنے کے لیے ہمیں کام کرنا چاہیے. اور یہ کوئی مشکل کام نہیں ہے.
بہت شکریہ, سلامت رہیں. میں اس کے ساتھ ہی نہایت مختصر ٹائم کے لیے, کیونکہ اذان کا وقت قریب ہے, میں خیال 25 پہ ہے جو میرے پاس لکھا ہوا ہے, ایک دفعہ صلوات پڑھ لیں سب لوگ. میں امید کرتا ہوں کہ اگر مہمان حضرات کو بلایا گیا تھا, کسی ایک سے کوشچن نہیں کروں گا, وہ درگزر کریں گے, بالخصوص امتیاز رضوی صاحب سے ریکویسٹ کروں گا. ہمارے درمیان موجود ہیں برادر سکلین, جو کہ ہیڈ آف ہیومن ریسورس ڈیولپمنٹ ٹیلی کمیونیکیشن سیکٹر سے تعلق رہا, اور ہمیں خود لیڈرشپ مینجمنٹ اور ایجوکیشن سیکٹری ہوتے ہوئے بھرپور گائیڈ کیا. ان کے لیے ہم نے ایک سوال یہ رکھا تھا, اس وقت کرنٹ جو ایجوکیشن میں کام کر رہے ہیں ہمارے ٹیچر اساتذہ, سنگل نیشنل کریکولم کیا ہے, اس کے نفاذ کی موجودہ صورتحال کیا ہے, سنگل نیشنل کریکولم کے سلسلے میں مکتب اہل بیت کا کیا کردار اور کیا تحفظات ہیں. نہایت ہی مختصر 5 منٹ میں اس کو کنکلوڈ کریں گے. یہ اب کریں گے 5 منٹ میں انشاءاللہ.
میں انشاءاللہ
ماشاء اللہ
بسم اللہ الرحمن الرحیم. نیشنل سنگل نیشنل کریکولم,
اس وقت ہماری قوم, ہماری ملت ایک ایسے موڑ پہ کھڑی ہے جو اس ملک کی تاریخ میں نہ اس سے پہلے کبھی آیا, اور نہ شاید اگلے کئی دہوں تک ہم اس کے اثرات سے باہر نکل سکیں گے. وہ کتابیں جن جو ہم نے پڑھیں آج تک آپ نے کسی اچھے اسکول میں اور میں نے کسی ٹاٹوں والے اسکول میں, وہ سب کتابیں آج کینسل ہو چکی ہیں. آج نیا کریکلم بن چکا ہے اور یہ نیا کریکلم کلاس 1-5 بن کے پورے پاکستان میں لگ چکا ہے. یہ ایک بالکل نئی اپروچ کے ساتھ پورے پاکستان کے سارے سستے امیر غریب سب اسکولوں میں, پاکستان کے سارے دینی مدارس میں کلاس 1-12 تک اب سے آن ورڈ سب بچے ایک ہی کریکلم کو فالو کریں گے. اس کا نام ہے سنگل نیشنل کریکلم. پاکستان کے لیے بہت ہی خوش آئند, بہت ہی اچھی بات ہے کہ تمام صوبوں کے لوگ, تمام مسالک کے لوگ, تمام ڈفرینٹ سوچ رکھنے والے لوگ ایک ہی چیز پڑھیں گے. ہماری قومی نیشنل سوچ, یکجہتی, ہم آہنگی ڈیولپ ہوگی. مکتب تشیع کا اس میں کیا کردار ہے؟ پہلے بتاؤں کیا کردار ہونا چاہیے. مکتب جعفریہ کے بانی کا جو کردار معاشرے میں تھا وہی ہونا چاہیے دوسروں کے ساتھ, یا دوسرے مکاتب فکر کے, دوسری سوچ رکھنے والے افراد, دوسرے مکاتب فکر کے بانی, یا مکتب جعفریہ کے بانی حضرت امام جعفر صادق کے شاگرد تھے براہ راست, یا ان کے پوتا شاگرد تھے ان کے شاگردوں کا شاگرد. مکتب تشیع کا کردار سنگل نیشنل کریکلم میں یہی ہونا چاہیے کہ جب گورنمنٹ نے اتنا مثبت قدم اٹھانے کا فیصلہ کر لیا تو باب العلم کے ماننے والوں کو سامنے آنا چاہیے اور بتانا چاہیے کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی بعثت کا یہ مقصد تھا تعلیم و تعلم, تعلیم و تربیت, اور اس تعلیم و تربیت کے لیے یہ کریکلم مکتب اہل بیت کی تعلیمات کے مطابق یہ سامنے ہے, اس کو فالو کریں. مکتب اہل بیت کے ماننے والوں نے, ہم نے کیا رول پلے کیا؟ رول یہ پلے کیا, کیا کر سکے؟ یہ کر سکے کہ فقط اسلامیات کے سلیبس میں ہمارا ایک نمائندہ ہے ایڈوائزری کمیٹی میں, زیرو ڈرافٹ کوئی اور بناتا ہے ہمیں دیا جاتا ہے, ہم فقط اسلامیات میں. چوں یہ غلط لکھا ہوا ہے, یہ حدیث یوں نہیں ہے, یہ شخصیت یوں نہیں ہے, یہ واقعہ یوں نہیں ہے, فقط چند اعتراضات پیش کرنے کی پوزیشن میں رہے ہیں اور بس. باقی سارے کریکلم سے اردو, اسلامیات, اردو, سائنس, سوشل اسٹڈیز, انگلش, کسی سبجیکٹ سے مکتب تشیع کا منحص القوم کوئی تعلق نہیں ہے. اور ہمارے اس تعلق نہ رکھنے کی, نہ رکھ سکنے کی وجہ سے ہماری سائنس کے نصاب کے شروع میں لکھا گیا کہ سائنس ول بی ریلیجن فری. ابھی بات ہو رہی تھی کہ اسلام کا صحیح چہرہ, اسلام کا دفاع کا پہلا مورچہ ہم ہیں. کوئی اور برداشت کرے یا نہ کرے, ہم کیسے برداشت کر رہے ہیں کہ سائنس میں آپ تمام کانسیپٹس پڑھائیں کہ کائنات کیسے بنی, تمام نظریات بنائیں تخلیق کائنات کے, فقط خالق کائنات کا نظریہ تھیوری آف انٹیلیجنٹ ڈیزائن وہ والی نہ پڑھائیں جس میں آپ کہتے ہیں کہ کائنات بنانے والے کا, کائنات بنانے والا ایک حکیم ہے, ایک عاقل ہے, ایک انٹیلیجنٹ ہستی ہے جس نے اس کائنات کو اپنی پوری انٹیلیجنس کے ساتھ, سمجھداری کے ساتھ, دانش کے ساتھ اس کو ہم آہنگ طریقے سے تخلیق کیا. فقط یہ نہ ہو, ریلیجن فری ہونے کا مطلب ہے, اور تمام نظریات کائنات کے بنائے. یہ تو آپ نے ورلڈ ویو چینج کر کے رکھ دیا. کیا اسلامی جمہوریہ پاکستان میں یہ کریکلم ہونا چاہیے؟ یہ ہمارے الگ رہنے کی اس پروسیس سے نتیجہ نکلا. اس پروسیس سے, اس میں ایکٹیولی ہماری قوم کے انوالو نہ ہونے کی وجہ یہ بنی کہ اہل بیت کا نام آپ کلاس 1-5 اسلامیات میں بھی نہیں دیکھیں گے. آپ اردو میں دیکھیں گے کہ امیر المومنین کسے کہتے ہیں نصاب میں موجود ہے, ام المومنین تعریف موجود ہے, صحابی تعریف موجود ہے. جس اسلامی اصطلاح کی سرے سے ذکر اور تعریف ہی نہیں ہے وہ اہل بیت. دسیوں مثالیں اس طرح کی ہیں جو آپ کے رونگٹے کھڑے کر دینے والی ہیں. اس سب سے ہم یہ بہت آسانی سے دیکھ سکتے ہیں کہ اس وقت جو کریکلم بن رہا ہے یہ ان اہداف کی خاطر نہیں ہے جن اہداف کی خاطر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کو مبعوث کیا گیا تھا. امت بنانے کا جو فریضہ, ریاست مدینہ کا جو کام ہم کر رہے ہیں, ہماری گورنمنٹ کہہ رہی ہے یہ نصاب اس کے تقاضوں پہ پورا نہیں اترتا. علامہ اقبال فرماتے ہیں کہ سبق پھر پڑھ عدالت کا, کیا تھا سبق پھر پڑھ, دیانت کا, شجاعت کا, عدالت کا, یہ تین ویلیوز ہیں جو بیان کی. آپ یقین کریں گے کہ نہ عدالت ویلیوز لکھا ہوا ہے کہ کون کون سی ویلیوز اس کریکلم کے اہداف میں شامل ہیں, ان ویلیوز میں نہ عدالت ہے نہ شجاعت ہے. سو پھر یہ امامت کا سبق نہیں پڑھا رہی. سو اگر ہم یہ چاہ رہے ہیں کہ ہماری قوم دنیا کی امامت کرے اور ہماری پاکستانی قوم دنیا میں ایک باعزت اور لیڈنگ رول پلے کر سکے, یہ کریکلم کمپیٹیبل نہیں ہے. اور اس کی وجہ یہ کہ ہماری ملت نے جو مکتب اہل بیت سے براہ راست مستفید ہوتی ہے اور جس کے پاس جو جس کے پاس اس علم کا اور اس انٹرنیشنل تجربات کا ایک خزانہ موجود ہے, اس نے پاکستان کی قوم کو اس سے مستفید کرنے میں اپنا حق کما حقہ ادا نہیں کیا. حدیث پہ ختم کرتا ہوں کہ من اصبح ولم یہتم بامور المسلمین فلیس منا, جو اٹھا اور اس نے جس نے صبح کی اور اس نے امور مسلمین کا اہتمام نہیں کیا وہ ہم میں سے نہیں ہے. ایسا ہی ہے, یہ اہم ترین امور مسلمین میں سے تھا جس کو منحیث القوم اگنور کرنے کے ہم مرتکب ہو رہے ہیں. میں اب اس گفتگو کو نہیں کر سکتا, وقت ختم ہے, کہ ہم کیا کریں. خدا توفیق دے کہ انشاءاللہ اس موضوع کو ہم اپنی محافل میں زندہ رکھیں اور اپنے علماء سے, اپنے لیڈر سے, اپنے ماہرین سے اس موضوع پہ رابطے میں رہیں, پوچھتے رہیں کہ ہمیں کیا کرنا چاہیے. ہر فرد کی اس میں ایک ذمہ داری ہے. السلام علیکم ورحمۃ اللہ.
ماشاءاللہ, جزاک اللہ. یہ تھے برادر سکلین, اور اسی کے ساتھ ہم اپنی اس نشست کا باقاعدہ اختتام دعائے سلامتی میں زمانہ سے کریں گے, لیکن اس سے پہلے میں ریکویسٹ کروں گا برادر عابد بنگش سے, جو کہ ہمارے سابق سی پی ہیں, وہ یہاں پہ تشریف لائیں اور ہمارے مہمان حضرات کو یادگار شیلڈ پیش کریں, جو کہ خود اس وقت پی ایچ ڈی کر رہے ہیں اپنی مینجمنٹ میں, اور بڑی محبت کی انہوں نے اپنے فائنل دنوں میں نکال کے آپ سب لوگوں کی یادش بخیر کے لیے یہاں پہ حاضر ہوئے ہیں. بہت محبت, پلیز سب کو شیلڈ پیش کریں. سب سے پہلے میں ریکویسٹ کروں گا برادر عابد کو پھر شیلڈ پیش کریں. ڈاکٹر عابد, سلوات تو پڑھ لیں ساتھ ساتھ. میں اس کے ساتھ ہی ریکویسٹ کروں گا برادر سکلین کو, میں اس کے ساتھ ہی ریکویسٹ کروں گا ڈاکٹر نور کو, میں اس کے ساتھ ہی ریکویسٹ کروں گا ڈاکٹر نثار ہمدانی صاحب کو شیلڈ پیش کریں. میں اس کے ساتھ ہی ریکویسٹ کروں گا برادر امتیاز رضوی, میں اس کے ساتھ ہی ریکویسٹ کروں گا برادر شوکت شرازی صاحب کو شیلڈ پیش کریں. ایک دفعہ پھر اپنے تمام
یہ محبت ہے.
اسی کے ساتھ ہم اس نشست کا باقاعدہ اختتام دعائے سلامتی میں مزمانہ سے کریں گے. ہم ریکویسٹ کریں گے برادر امتیاز رضوی صاحب سے کہ وہ اجتماعی طور پڑھیں, باقی سب لوگ ساتھ دیں گے.
اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين.